नमस्कार, फ्रिडम चौतारीको आजको पडकास्टमा हामी कुरा गर्दैछौँ नेपाली भाषा र नेपालको आम सञ्चार माध्यममा ती भाषाहरूको प्रयोगको सन्दर्भमा। अहिले एउटा विषयमा व्यापक चर्चा भइरहेको छ, प्रधानमन्त्रीजीले नेपाली पत्रकारहरूले आफ्ना बाउलाई पनि आदरार्थी शब्द प्रयोग गर्दैनन्, तिमी भन्छन्, र सबै मानिसलाई तिमी भन्छन्, असभ्य अभ्यासहरू पत्रकारले गरे भनेर उहाँले बारम्बार पहिला पनि भन्दै आउनुभएको थियो। अहिले त्यो पछिल्लो चरणमा यो कुरा उहाँले भनेपछि खास गरी सामाजिक सञ्जालहरूमा यो विषयमा व्यापक चर्चाहरू भइरहेको छ, र नेपालको आम सञ्चार माध्यममा भाषाको प्रयोग बारेको यो बहसले विभिन्न स्वरूपमा अहिले ठाउँ पाएको छ, तर्क वितर्कहरू चलिरहेका छन्। यसै सन्दर्भमा आम सञ्चारको एउटा संवेदनशील माध्यमहरूमा प्रयोग गरिने नेपाली भाषाको मानक कस्तो हुने भन्ने कुनै एउटा एकरूपताको शैली त हामीसँग छैन, विभिन्न सञ्चार माध्यमहरूले फरक फरक शैलीहरू अवलम्बन गरिरहेकै छन्। त्यसै सन्दर्भमा चाहिँ यो बहसलाई अगाडि बढाउने सिलसिलामा आजको पडकास्टमा हामी छलफल गर्न यहाँ उपस्थित छौँ, र यो छलफलमा खास गरी नेपाली भाषाका ज्ञाता र नेपाली भाषामा शब्द भण्डारको सबैभन्दा ठुलो साधक मानिनु हुने प्राध्यापक डाक्टर हेमाङ्गराज अधिकारी हामीसँग हुनुहुन्छ, त्यसै गरी हरिविनोद अधिकारीज्यू र म तारानाथ दाहाल यो पडकास्टमा छलफल अगाडि बढाउँदैछौँ। र यो छलफलको क्रममा मैले यो पृष्ठभूमिमा जे भने अझ यसमा हरिदाईले यो सन्दर्भलाई जोडेर अनि हेमाङ्ग सरको कुराहरूमा पनि हामी आउँला।
यसमा चाहिँ अहिले खासमा केमा उठ्यो भने यता केही 12-15 वर्षदेखि हाम्रो आम सञ्चारमा खास गरी लेखाइमा तपाईँ हजुर बक्सियोस् गणतन्त्र आइसकेपछि बक्सियोस् हजुर चुनावमा भन्ने शब्दहरू जब हटाइयो त्यसपछि सबैलाई बराबरी गर्ने भन्ने हिसाबले खास गरी लेखाइमा तिमी भन्ने शब्द प्रयोग गरियो। राष्ट्रपति अब सबभन्दा ठुलो भनेर राष्ट्रपति कोही ठुलो सानो हुँदैन सबै बराबरी हुन्छ भनेर यसो गरिन् अथवा यसो गरे रामवरण यादवले यसो भने विद्यादेवीले यसो भनिन् राष्ट्रपति त भनियो अथवा प्रधानमन्त्री केपी ओलीले यसो भने शेरबहादुरले यसो भने भन्ने आयो। अनि यो क्रम चाहिँ एउटा विकसित रूपमा आइराखेका छ, लेख्ने मान्छेले जे लेख्छन् त्यो त्यही नै आउँछ, तर आम सञ्चारका रिपोर्टरहरूले र केही लेखकहरूले त्यसलाई चाहिँ संशोधन गर्दा पनि प्रुफ हेर्दा पनि त्यसो गर्न थाले। अब हामीले चाहिँ यहाँसँग के जिज्ञासा राख्न खोज्यौँ भने प्रधानमन्त्रीज्यूले जब यो कुरा उठाइसक्नु भएपछि हामी भन्छौँ आदरार्थी शब्द कहाँ कहाँ प्रयोग हुनुपर्ने हो पत्रकारितामा।
अझ भनौँ न हरिदाई, खास गरी आम सञ्चारका माध्यमहरू भनेको चाहिँ सबै आम मान्छेको प्रयोगको लागि हो र सबै आम मान्छेलाई एउटा समान मर्यादामा प्रस्तुत गर्नुपर्छ भन्ने एउटा तर्क पनि यसको पछाडि रहेको छ र त्यो अभ्यास अगाडि बढिरहेको छ। अब हाम्रो आफ्नो भाषाको आफ्नै विशिष्ट मानक पनि छ र आम सञ्चार माध्यमले एउटा जुन अभ्यास अगाडि बढाउँछ त्यसैलाई सबैले मान्दै जाने पनि हुने हुनाले एउटा भाषा विज्ञानको हिसाबले र नेपाली भाषाको हाम्रो समाजको सन्दर्भमा पनि हामीले कुन किसिमको अभ्यासहरू प्रोत्साहन गर्नु उपयुक्त हुन्छ
सामाजिक मनोविज्ञानको हिसाबले,
खास गरी हेमाङ्ग दाईसँग त्यो
जिज्ञासालाई आज हामी त्यही छलफलको लागि
धन्यवाद। अब यस विषयमा भाषा जस्तो संवेदनशील विषयमा जुन बहस आएको छ प्रधानमन्त्रीज्यूले जुन प्रसङ्ग उठाउनु भएको छ त्यो एउटा सन्दर्भ हो। अहिले आम सञ्चार माध्यममा आएको प्रसङ्गसँग त्यो जोडिएर
सामाजिक सञ्जालमा पनि यो एकदम जोडिएर आएको छ
र बहसको विषयको रूपमा आएको छ। यो हाम्रो लागि त भाषामा काम गर्नेहरूको लागि यो एउटा राम्रो कुरा हो, यो सुखद संयोग हो भन्ने मलाई लाग्छ। अब नेपाली भाषाको सन्दर्भमा भन्दा नेपाली भाषा चाहिँ समाजकै प्रतिबिम्ब हो, त्यही हुनाले भाषा हाम्रो वर्गीय समाज भएको नाताले वर्गका विभिन्न वर्गको चाहिँ प्रतिबिम्ब त्यसमा हुन्छ, त्यो भइराखेको पनि छ। हाम्रो नेपाली भाषामा त तिमी तपाईँ हजुर भनेर विभिन्न तहमा मौसुप अझ माथिल्लो तहमा मौसुप भन्ने पनि चलेको कुरा हो विगतमा, र पछिल्लो चरणमा अब औपचारिक सन्दर्भमा गणतन्त्र आएपछि मौसुपको चाहिँ सन्दर्भ हटेको
र राजालाई पनि हामी पूर्व राजालाई पनि तपाईँ वा तिमी भनेरमा
चाहिँ त्यो पनि अहिले पनि प्रचलनमा छ, त्यो अर्कै कुरा हो। र हजुरको प्रचलन पहिल्यैदेखि औपचारिक सन्दर्भमा हटिसकेको थियो, 7 साल पछि हजुरको प्रचलन राजपरिवारमा मात्रै सीमित भएको थियो, अनौपचारिक रूपमा हजुरको चलन अहिले पनि सन्दर्भित छ र प्रयोगमा हुन्छ। अब औपचारिक सन्दर्भमा तँको प्रयोग पनि कमै हुन्छ र तिमी र तपाईँको प्रयोग भएको देखिन्छ र अब अहिलेको सञ्चार माध्यममा जुन किसिमले एउटा यो उदार भनौँ अलिक समानताको दृष्टिले
सामाजिक न्यायको दृष्टिले
चाहिँ तिमीको प्रयोग गर्न थालिएको भन्ने कुरा यहाँहरूले जुन भन्नुभएको छ र यो सन्दर्भमा हेर्दाखेरि एउटा यो भाषाको बनोट आदरार्थीको कुरा चाहिँ अरू अरू भाषामा पनि हुन्छ, जस्तो जापानी भाषामा पनि आदरार्थीको प्रयोग प्रशस्त हुन्छ भन्ने सुनिन्छ र अरू सन्दर्भमा पनि अरू भाषामा पनि पाइन्छ। अब यसलाई कसरी व्यवस्थित गर्ने, सञ्चार माध्यमले कसरी लिने भन्ने एउटा बाटो होला, तर समाजको मानसिकता र समाजको सहज बोलीमा तपाईँको प्रयोग चाहिँ व्यापक नै छ। तब मान्नुहोस् हामीले त्यही समारोह प्रधानमन्त्री कुनै मन्त्रीज्यू प्रधानमन्त्रीज्यूहरू भएको समारोहमा हामी तपाईँकै शैलीमा हामी सबै कार्यक्रम सञ्चालन गर्छौँ र त्यो कार्यक्रमको रिपोर्टिङ गर्दा चाहिँ त्यो तिमीको शैलीमा सामान्य आदरको शैलीमा जान्छ, उच्च आदरको शैलीमा कार्यक्रम सञ्चालन हुन्छ मौखिक कार्यक्रम र लिखितमा जाँदाखेरि चाहिँ त्यो उच्च आदर राथी नभएर सामान्य आदर राथीमा त्यो चाहिँ रिपोर्टिङ भइरहेको देखिन्छ। अहिलेको स्थिति त्यो छ। अब त्यो स्थिति चाहिँ एकातिर त्यसरी गइरहेको छ, अर्कोतिर हाम्रो सहजको किसिमले जाँदाखेरि जस्तो मैले एउटा प्रसङ्ग उठाउन खोजिरहेको छु, जस्तो विद्यालयमा हामी विद्यार्थीलाई सामान्यत तिमी भन्छौँ, तपाईँ भन्दैनौँ, अनि तल्लो कक्षामा विद्यालयमा त्यो एउटा हाम्रो सहज शैली हो। अब औपचारिक रूपमा चाहिँ जब कुनै कार्यक्रमहरू चलाइन्छ त्यसमा तपाईँहरू भन्ने गरेको अहिले भेटिन्छ, होइन त्यो त्यतातिर गरेको सुनिन्छ, त्यस्तो खालको प्रयोग गरेको सुनिन्छ। अथ त साना मान्छेलाई पनि उदार भावले तपाईँ भन्ने शैली एकातिर विकसित भएको छ, त्यसमा फेरि विद्यालयका पाठ्य पुस्तकहरूमा प्रश्नहरूमा पनि हामी पहिले त लेख पढ भन्थ्यौँ भने अहिले लेख्नुहोस् पढ्नुहोस् भनेर त्यो शैली चाहिँ को प्रयोग भइरहेको देखिन्छ। त्यसैले त्यतातिर अझ उदार भएर तिमीलाई तपाईँमा लग्यौँ, जुन के भने सामान्य हाम्रो नेपाली समाजको सहज सम्बोधन केटाकेटीहरूसँग तिमी भन्दाखेरिको जुन आत्मीयता हामीले हाम्रो समाजले अनुभव गर्छ, समाज मनोविज्ञानको दृष्टिले हेर्ने हो भने त्यसलाई हामीले औपचारिक बनायौँ, त्यसलाई चाहिँ औपचारिक बनायौँ। अब यता चाहिँ आम सञ्चार माध्यममा चाहिँ जो पद प्रतिष्ठामा भएका मान्छेहरू र भनौँ हाम्रो समाजमा पद प्रतिष्ठाको विशेष महत्त्व छ, त्यही हुनाले पदलाई प्रतिष्ठित ठान्ने हाम्रो समाजमा अनि त्यसलाई चाहिँ हामीले अनौपचारिक भन्न मतलब अब प्रधानमन्त्रीले यसो गरे भनेर हामीले घरमा अथवा अनौपचारिक गफगाफमा जसरी राजाले यसो भने भन्छौँ त्यो शैली चाहिँ हामीले प्रयोग गर्न थाल्यौँ। त्यसो हुनाले त्यसमा तालमेल सहज नभएको जस्तो पनि अनुभव
प्रयोगकर्ताहरू यो अनुभूति त छ, तर प्रयोगकर्ताहरूको तर्क के छ भनेदेखि सार्वजनिक सञ्चारका माध्यमहरू भनेको मासमा जाने हो,
सबैका लागि
हो र त्यहाँ सबैलाई एउटा समान सम्बोधन
गर्ने
र समान हैसियतमा सम्बोधन गरिँदाखेरि त्यो न्यायपूर्ण हुन्छ, सहज पनि हुन्छ र कतिपय सन्दर्भमा अब हामी कहाँ तँ तिमी तपाईँ मध्ये तँलाई अलिकति गालीको रूपमा प्रयोग गरिन्छ
शुद्र शब्द
र जस्तो आम सञ्चारका माध्यमहरूमा समाचार दिँदा कुनै व्यक्ति अभियुक्तको रूपमा गिरफ्तार भयो अथवा कुनै अपराधमा संलग्न भयो, चोरीमा, हत्यामा, बलात्कारमा भने उसलाई पनि तपाईँ लेख्नु त असान्दर्भिक हुन्छ, त लेख्यो भने फेरि त्यो गाली जस्तो हुन्छ, त्यसकारण उसलाई पनि तिमी लेख्ने। पद प्रतिष्ठामा भएका सार्वजनिक व्यक्तित्वहरू पनि त्यो कुनै एउटा ठुलो पद प्रतिष्ठा भनेको जिम्मेदारी हो, पद भनेको जिम्मेदारी हो, प्रतिष्ठाको विषय होइन, त्यो उसलाई एउटा समान आदर गरेर तिमी प्रयोग गर्ने भन्ने
लेख्ने
एउटा लोकतान्त्रिक संस्कृति त्यो हो भन्ने तर्कको आधारमा यसरी भाषालाई लगियो। अब तर असहजताको अवस्था चाहिँ आफ्नो ठाउँमा छ। अब प्रधानमन्त्रीजीले चाहिँ अब म त प्रधानमन्त्री हुँ, एउटा प्रतिष्ठित हुँ, एउटा प्रतिष्ठित मान्छेलाई पनि तिमी भन्छन् भनेर उहाँलाई त्यो अभिव्यक्त कहीँबाट आएको पनि हो, उहाँकोले अहिले एउटा तरङ्ग पनि अहिले सिर्जना भइरहेछ कि यो त प्रधानमन्त्रीले भन्ने होइन, भाषा सेवकहरूले, भाषा साधकहरूले, भाषाविदहरूले बहस गर्ने विषय हो र एउटा मापदण्ड र शैली विकास गर्ने हो, त्यो बहस त्यही हुनुपर्छ भन्ने तर्कहरू पनि आइरहेकै सन्दर्भमा यो सन्दर्भलाई पनि जोडिकन हजुरले अझै विश्लेषण गरौँ न।
अब यो सामाजिक मर्यादाको कुरा एउटा हो, आम संचारले जुन प्रयोग गर्न खोजेको समानताको अर्को किसिमले हुनसक्छ त्यो। अब सामाजिक मर्यादाको दृष्टिले हेर्दाखेरि भनौँ न, हाम्रो समाजमा जस्तो चोरलाई हामी कहिले पनि तिमी भन्दैनौँ, भ्रष्टाचारीलाई पनि तिमी भन्दैनौँ, साँच्चै भन्यो भने अपराधीहरूलाई हामीले तिमी भन्ने
हाम्रो
संस्कारमा छैन, त्यो स्थिति छ। त अब समाजको प्रतिबिम्ब भाषा हो भने त्यसले त्यो 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 कुरालाई पनि ख्याल राख्नुपर्छ कि भन्ने मेरो धारणा हो। किनभने चोरले डाकाले यस्तो गर्यो, चोरले उस्तो गर्यो भने डाकाले यस्तो, चोरले यसो गरे भन्दैनौँ हामी, है? भ्रष्टाचारीले
चोर्नु भयो भनिदैन, चोर्यो,
भ्रष्टाचारीले चोर गरे भन्दैनौँ हामी, होइन? त्यसो हुनाले त्यो एउटा हाम्रो स्थापित
प्रचलन छ,
सूचनाको कुरा भयो। अब भाषाको स्तरको कुरा पनि हाम्रो सन्दर्भमा चाहिँ के भने, भनौँ न हामीले तपाईँ भनेको मान्छेलाई बा आमाको प्रसङ्गमा ए बाउ भात खाना आऊ भनेको सम्बन्ध चाहिँ यो हाम्रो उसमा छ,
तर
छ, तर त्यसलाई हामी अलि मर्यादित मान्दैनौँ, होइन? अब आमा यसो गर भनेको नि मर्यादित मान्दैनौँ, जब कि त्यो पनि सामान्य आदर हो, होइन? त्यो मान्दैनौँ भने अब त्यसको भनौँ न सञ्चार माध्यमले पनि समाजको रिपोर्टिङ गर्दैछ, समाजको स्तरको रिपोर्टिङ गर्दैछ, समाजको पद प्रतिष्ठा इज्जतको पनि रिपोर्टिङ गर्दैछ भन्ने कुरा पनि ख्याल राख्नुपर्ने हो कि है। अब यो समाजको
हामी समाजलाई
पाच्य हुनु पर्यो, त्यो त्यो दृष्टिले मैले यहाँहरूलाई भन्न खोजेको, त्यो समाजलाई पाच्य हुनु पर्यो र हाम्रा आदरणीय भनेर हामीले मानेकालाई मान्ने र अब चाहिँ त्यसपछि उहाँहरू त्यो पद प्रतिष्ठाबाट त्यो भनौँ न को स्तर चाहिँ गुमाउनु भयो भने उहाँहरूलाई जे जसरी समाजले लिन्छ त्यसरी नै त्यसको
चाहिँ
स्तर त घट्दै जान्छ।
त्यो कुरा तिमी तपाईँ जुन हाम्रो तीन तहको हाम्रो जुन सम्बोधन छ त्यसलाई आम सञ्चार माध्यमले प्रयोग गर्नु नै राम्रो हुन्छ
भन्ने जस्तो मलाई भन्ने मलाई लाग्छ। किनभने अब हामी एउटा किसान थियो भनेर भन्छौँ, होइन? एउटा किसान थिए भन्नै पर्ने अनि त्यो एउटा भाषाको एउटा तह नै भने त्यो त्यो सन्दर्भमा भनौँ न हामीका भावना पनि बोक्छ भाषाले, भाषाले सूचना मात्रै बोक्दैन, भावना पनि बोक्छ। भावना बोक्ने हुनाले सामान्य स्थितिमा हामी एउटा खास किसिमको प्रयोग गर्छौँ, फेरि तँको प्रयोग पनि कति सन्दर्भमा हार्दिकता
आत्मीयताको
लागि पनि हुन्छ। मैले सुनेको छु अब एकजना मसरको चाहिँ तिजा पर्ने, मैले उनलाई तिमी भने त म त तँको तँको हो नि त,
भागीदारी हो नि त,
मलाई तिमी भन्ने, तिमी भनेपछि त्यो त्यो आत्मीयता टाढा बनाउने भन्ने खालको यो दाबी पनि हाम्रो समाजमा छ, है त्यो दाबीलाई पनि हामीले हेर्नुपर्छ। त्यो दाबी भनेको सबै सबै कुरा चाहिँ यो भनौँ न सामन्तीपनसँग जोडेर हेर्दाखेरि अलिकति ठिक हुँदैन कि जस्तो मलाई लाग्छ, किनभने समाजले त्यसको आफ्नो आत्मीयता कायम गरेको छ र त्यसको आफ्नो
भाषिक विशेषता पनि त हो यो
सहज चाहिँ हुनु पर्यो।
हाम्रो देशमा त कस्ता कस्ता पहिला कानुन थिए भने आम सञ्चारका माध्यम पत्र पत्रिकामा युवराज धीराजको बारेमा यसो गर्नुभयो भनेर लेख्यो भने त्यो राजद्रोह ठहरिन्थ्यो होइन, त्यहाँ मौसम सरकारले गरी बक्सियो लेख्नु नै पर्थ्यो, त्यसलाई नै कानुन बनाइएको अवस्था पनि थियो दण्डनीय। अहिले त अब त तिमी तपाईँ प्रयोग गर्दा दण्ड त हुन्न, कतिपय सन्दर्भमा त प्रयोग गर्यो भने त्यसले गाली जनिन्छ कि
जनिन्छुद्रता देखाउँछ कि देखाउँदैन, गाली हेट स्पिचको
त आफैमा गाली मात्रै होइन यसको अर्थ निकटता पनि हो,
गाली मात्रै होइन त्यो निकटता आत्मीयता पनि हो र सामान्य पनि हो। सामान्य शैली भने एउटा किसान थियो एका देशमा एउटा किसान थियो भने चाहिँ त्यसलाई अनादर गरेको होइन
होइन। तर दाइ कथा पढ्दा पढ्दै पनि नि गुरु हुनुहुन्थ्यो आउँछ फेरि त्यहाँ, त्यस गाउँमा एउटा गुरु हुनुहुन्थ्यो, गुरु थिए भनिँदैन त्यहाँ फेरि, त्यस गाउँमा एउटा गुरु पनि हुनुहुन्थ्यो भनिन्छ फेरि त्यहाँ।
अब यसलाई एउटा सामाजिक मर्यादा र प्रचलनको हिसाबले प्रयोगमा आयो
आयो,
तर त्यो गर्दाखेरि एउटा जुन वर्गीय भावना
भावना
उच्च निचको भावना
ठुलो सानो भन्ने फेरि आउने
पर्छ कि पर्दैन होला भन्ने पनि
हाम्रो भाषिक विशेषता प्रदर्शन गर्दाको
जुन कुरा छ एउटा एउटा सन्दर्भमा त्यो कुरा हो होइन। तर सबै कुरा चाहिँ उचनीतता नै मात्रै त तिमी तपाईँ हजुरले बोक्दैन, त्यसको निकटता त्यो पनि बोक्छ, त्यसमा भएको भावना भनौँ न एक किसिमको त्यो आदरभाव भन्छौँ हामी होइन, आदरभाव सम्मान भनौँ न, सम्मान त हामी समाजमा गर्छौँ
होइन,
सामाजिक मर्यादाभित्र पर्छ। त्यही हुनाले त्यो अर्को कुरो हो, सामान्य त्यो चाहिँ क्षुद्र होस् निच होस् भन्ने कुरा अर्को, हाम्रा शब्दहरू त्यस्ता छन्, ती शब्दहरूमा चाहिँ भनौँ प्रयोग गर्दा हामीले ख्याल गर्नुपर्ने कुरा हुन्छ। तर त्यो उचनीतता भन्ने कुरा चाहिँ यो आदरलाई कम गर्दा मात्रै चाहिँ उचनीत छुट्टिँदैन भन्ने कुरो होइन,
त्यो समग्र वाक्यमा हेर्नु
पर्छ, मानसिकतासँग पनि सम्बन्ध छ त्यो
सूचनाको कुरा वाक्यमा।
अब साथी साथीभाइमा साथी साथीमा तिमी भन्छौँ हामी, अनि कतै पनि तपाईँ पनि भन्छौँ, कतै तिमी त पनि भन्छौँ, तर अब त्यसमा चाहिँ उचनीच गरेको भनेर हामीले ठान्दैनौँ होइन, हामीलाई त्यो लाग्दैन भने त्यो तहसम्म यदि भनौँ हामीले कहिलेकाहीँ तिमी भन्नेलाई तपाईँ भन्यौँ भने मलाई अलिक केले चाहिँ ऊ गर्यो तल पार्यो अथवा होच्यायो अथवा उपहास गर्यो भन्ने पनि हाम्रो समाजमा पर्छ, उपहास गर्यो भन्ने नि पर्छ। त्यसो हुनाले हाम्रो आफ्नो
तिमी भन्यो भने पनि उहाँहरूले मलाई हेप्यो भन्ने पनि मान्छन् फेरि,
नाता सम्बन्धको दृष्टिले पनि भनौँ हामीले काका आमा सरका मानिसहरूलाई जसरी हामीले व्यवहार गर्छौँ, बुवा काका आमा होइन काकी सरका मान्छेहरूलाई जसरी व्यवहार गर्छौँ र भाइ सरहका मान्छेलाई जसरी व्यवहार गर्छौँ, बहिनी सरहका मान्छेलाई जसरी व्यवहार गर्छौँ, त्यो कुराको त हाम्रो समाजमा छ। त्यसलाई सञ्चार माध्यमले अब त्यसमा त्यो रिपोर्टिङमा अलिक कृत्रिमता ल्याउने देखिन
सक्छ। सञ्चार माध्यमले आफ्नो रिपोर्टिङमा जुन शैली अहिले एक किसिमको औपचारिक र कृत्रिमता जस्तो
विकसित भएको छ
जुन लाग्छ, त्यस्तै किसिमको अभ्यास साहित्य लेखनमा पनि भएको छ कि छैन, उपन्यासमा कथामा अरू साहित्यका अरू विधाहरूबाट पनि यो आधारको शब्दहरूलाई त्यसरी बढी एउटा शैलीमा लिएर जाने जस्तो देखिएको छ कि छैन, हजुरले कतिको हेर्नु भएको छ त्यो
समीक्षकको हैसियतले?
त्यस्तो त्यसरी त मैले हेरेको छैन, तर सामान्य त भनौँ न हामीले साहित्य पढ्दाखेरि यी सबै कुराहरू पात्र अनुसार र भाव अनुसार त्यो चाहिन्छ, त्यो त्यो शैलीको चयन हुन्छ र
त्यसको भूमिका त मौसुप हजुर सबै प्रयोगै भइरहेछ नि, अहिले पनि भइरहेछ,
त्यो चाहिँ पात्र अनुसार र भूमिका अनुसार भनौँ न उसले संवेग व्यक्त गर्ने आवेग व्यक्त गर्ने स्थितिमा अब तिमी भनेको मान्छेलाई तँ भनेको तँ भने मान्छेलाई तपाईँ भनेका स्थितिहरू पनि परिस्थिति अनुसार आउँछन्। त्यसैले त्यो साहित्यमा त भनौँ न एउटा विकल्पहरू जति छन् ती विकल्पहरूको अधिकतम प्रयोग हुन्छ साहित्यमा,
किनभने व्यक्ति स्वतन्त्र हुन्छ त्यहाँ,
त्यो व्यक्ति स्वतन्त्र पनि हुन्छ र भाव अनुसार त्यो भाषा दिनु पर्छ। त्यही हुनाले विकल्पहरूको अधिकतम प्रयोग हुने ठाउँ हो। अब सञ्चार माध्यममा चाहिँ विकल्पहरू अलिक सीमित
रिपोर्टले जे सन्देश दिन खोजेको छ, जे सूचना दिन खोजेको छ, त्यसको भावनालाई पनि ध्यान दिनु पर्यो र समाजको मर्यादालाई पनि ख्याल गर्नु पर्यो, समाजको प्रचलनलाई नै अभ्यासमा राख्नु पर्यो भन्ने दाइको सल्लाह।
त्यो पनि हो, जसरी हामी हाम्रो समाजको व्यवहार छ त्यसको प्रतिबिम्बन चाहिँ आउनु पर्यो।
अब एउटा खेलाडीलाई लेख्दाखेरि प्राय हामी तिमीको शब्दमा लेख्छौँ, पारस खड्काले गोल हान्नुभयो लेख्दै, के अरे यति विकेट लिए भन्दैनौ, पारस खड्काले यति लिए लिनुभयो लेख्दैन, होइन कुनै कलाकारको अथवा कुनै पात्रहरूको त्यस्तै छ भने त्यसलाई पनि त्यस्तै लेखिन्छ। अब राष्ट्रपति प्रधानमन्त्री अथवा ठुलो नेता कुनै सम्माननीय व्यक्तित्व अथवा आदरार्थी व्यक्ति पात्रको बारेमा छ भने त्यहाँ तपाईँ प्रयोग हुनसक्छ, तँ पनि प्रयोग हुनसक्छ, तिमी पनि प्रयोग
हुनसक्छ।
हजुरको त्यसो हुनाले भनौँ न त्यो चाहिँ हामीले सामान्यमा जसरी मध्यम आधारको प्रयोग गर्छौँ, सामान्य आधार भनौँ न, त्यो ठिकै छ। तर अब केही उच्च भनेर प्रतिष्ठामा बसेका हामीले प्रतिष्ठालाई पनि एउटा आधार मान्ने हो, जसरी हामीले बुवा आमालाई मान्छौँ, होइन त्यस्तै त्यो त्यो दृष्टिले हामीले त्यो शैलीलाई पनि हामीले प्रयोग गर्नु आवश्यक छ कि भन्ने मलाई लाग्छ। हामीले 7 साल पछि भनौँ न प्रजातन्त्र आएपछि मौसुफ र हजुरलाई हामीले विदा गऱ्यौँ, होइन त्यो सहजै भयो, खास समस्या भएन, त्यो सीमित वर्गसँग पनि सम्बन्धित थियो। अनि तपाईँको व्यापक प्रयोग भयो, अब तपाईँ पनि हट्दाखेरि हाम्रा बा आमा हामी मान गरेका मानिसमा पनि त्यो अब तिमीमा झरेको हो कि भन्ने समाजले त्यो चाहिँ आशंका,
किनभने हाम्रो समाजमा त विविधताले भरिएको छ,
विविधता छ,
यो सामाजिक सहिष्णुतालाई पनि कायम गर्नु छ भने समुदायगत व्यक्ति विभिन्न क्षेत्रलाई पनि हेर्दाखेरि पनि हाम्रो आफ्नो भाषाको विशिष्टता पनि त छ नि त,
त्यही हो
नेपाली भाषाको विशिष्टता नै त्यो छ।
मेरो भनाइ पनि त्यही हो, भाषाको विशिष्टतालाई हामीले लोप गर्दै जाने कुरा गर्दाखेरि भाषामा केही त्यस्ता उखेल्नु पर्ने कुराहरू छन् भने उखेल्नु त्यो अर्को कुरा,
विभेदजन्य
उखेल्नु पर्ने कुराहरू, उखेल्नु पर्ने उखान भन्छन् नि, होइन उखेल्नु पर्ने कुराहरू छन्, छेद गर्नुपर्ने कुरा छन् भने त्यो सञ्चार माध्यमले त्यसमा विचार गर्नुपर्छ। तर यो उखेलिने खालको कुरो होइन, यसमा सहजता अलिक छैन कि जस्तो लाग्दैछ मलाई, किनभने अब उच्च प्रतिष्ठित व्यक्तित्वहरू चाहिँ सबै मैले अघि भनिसकेँ, जस्तो समारोहमा हामी तपाईँ नै सबै उहाँहरूलाई प्रयोग गर्दैछौँ,
तपाईँ
नै भनिराखेका छौँ, होइन अथवा यहाँ अस्तिसम्म केही 2-4 वर्ष पहिलेसम्म टेलिभिजन र पत्र पत्रिकामा पनि तपाईँ पनि चलिराखेको, होइन तिमी पनि चल्या, समान्तर दुईटा
किसिमको
भइरहेको
छ,
अब
बढेको छ,
होइन यो त्यो बढेको भए पनि कृत्रिम नै भइरहेको छ भन्ने मेरो समाजको सामाजिक दृष्टिले र समाज मनोविज्ञानको दृष्टिले त्यो पढ्दाखेरि तपाईँ हामीले पढ्दाखेरि अलिक त्यो भने अप्ठ्यारो अलिक असजिलो जस्तो महसुस हुन्छ हामीलाई भने
त्यो कुरालाई विचार गर्नु पर्छ, सञ्चार पनि गर्नु पर्यो।
त्यसैले हाम्रो आत्मीयताको कुरा आयो, नाता सम्बन्धको कुरा आयो, यो प्रत्यक्ष अप्रत्यक्ष। अर्को कुरो हामी भनौँ अप्रत्यक्ष हुँदाखेरि इतिहासका पात्रहरूलाई हामीले सामान्य आधारमा राख्छौँ,
सामान्य आधारै
गर्छौँ इतिहासका पात्रहरूलाई, साहित्यकारहरूलाई पनि हामीले सामान्य आधारमा राख्छौँ। देवकोटाले यसो भने, देवकोटा
भन्छ
उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक, होइन भन्छौँ त्यो सहज भइसके स्थिति छ।
इतिहासका पात्रहरूलाई चाहिँ हामी त्यसो भन्छौँ, तर
वर्तमानका पात्रहरूमा पनि समालोचकहरूले सामान्य
माधव घिमिरे सामान्य यसो लेखे त्यो
सामान्य आदर प्रयोग गर्छौँ। तर अब वर्तमानका पात्रहरूमा पनि प्रत्यक्ष र अप्रत्यक्षको
गर्दैनौँ,
प्रत्यक्षमा गर्दैनौँ भने अप्रत्यक्षमा त्यसलाई रिपोर्टिङमा चाहिँ किन गर्दैछौँ त्यो असहज भइराखेको छ, त्यो भन्ने कुरा हो। अनि मैले अघि भन्न खोजेको कुरा नि स्कुलको तल्लो तहमा केटाकेटी भाइ बहिनीहरूसँग निकटता कायम गर्ने दृष्टिले त्यो जसरी तिमीको शैली जुन हो त्यो धेरै प्रभावकारी छ र भाषामा जटिलता पनि आउँदैन। पठाउनु भयो जानु भयो भन अनि गइरहनु भएको छ भनेर लामा क्रियाहरूको होइन संयुक्त क्रियाहरूको प्रयोग गर्दै लैजाने बढाउँदै लैजाने तपाईँले पढ्नु भएको किताब भन्ने पनि तपाईँले पढेको किताब भने हुनेमा तपाईँले पढ्नु भएको किताब भन्ने त्यस खालको प्रयोग कृत्रिमता छ। त्यो त्यतातिर जानुभन्दा र साना बच्चाहरूलाई को आत्मीयताको दृष्टिले उनीहरूसँगको निकट ताको दृष्टिले तिमीकै प्रयोग गरिनुपर्ने थियो र त्यसमा चाहिँ अब हामीले उदार हुन तपाईँ प्रयोग गर्ने माथिल्लो तहका पद प्रतिष्ठामा बस्नेहरूलाई चाहिँ अब उदार त होइन अनुदार शैलीको प्रयोग भयो कि भन्ने आशंका
पनि
हुनाले यी कुराहरू
ऐतिहासिक शब्दको ऐतिहासिकता जोड्छु। बिपी कोइराला जब पुलिस कस्टडीमा हुनुहुन्थ्यो पुलिस तालिम केन्द्रमा गणेश मानजी र बिपी अनि बिपी आउनुभयो राजा कहाँबाट फर्किएपछि गणेश मानजीको पहिलो प्रश्न आज राजाले तपाईँ भने कि तिमी भने तपाईँलाई
यो 34 सालको
34 सालमा अनि बिपीले के भन्नुभयो भने यो के भन्नुभयो भन्नु भएन किन बिपी अङ्ग्रेजीमा कुरा गर्नुहुन्थ्यो राजासँग किन त तिमीमा विवादमा किन पर्ने भनेर म सबै नेपालीलाई तपाईँ बनाउन हिँडेका मान्छेले मलाई के भनेसँग मलाई मतलब छैन भन्नुभयो एउटा प्रसङ्ग किशुनजी जेलमा हुनुहुन्थ्यो किशुनजीलाई राजाले
भनेर त र तिमी भन्ने कुरा त्यो क्रान्तिसँग पनि जोडियो
तपाईँ र तिमी भनेको हेपिएको एउटा सामान्य जनतालाई तपाईँ नै त्रु अनि किशुनजी जेलमा हुनुहुन्थ्यो किशुनजीलाई बोलाए नेभी सङ्घको अधिवेशनपछि बोलाउँदाखेरि राजाले किशुनजीले के भन्नुभयो भने उसको हजुरबाबुले तपाईँ भन्थ्यो उसको बाबुले तपाईँ भन्थ्यो यसले तिमी भन्ने म जान्न भेट्न भन्नुहोस् अब यहाँ शब्दको मैले के भने एउटा चाहिँ हुने पछि प्रधानमन्त्री हुनुभयो किशुनजी किशुनजीले तिमी भन्छ अरे भनेर भेट्न जानु भएन
यो ह्युमन डिग्निटीसँग
शब्द मैले खालि के भने बिपी कोइराला जस्तो मान्छेले चाहिँ के भने तिमी भने कि तपाईँ भने भनेर बिपीले त्यो कुरा गणेश मान्छेलाई भन्नु भएन त्यो बाहिर आएकै सार्वजनिक मलाई लाग्छ जनमञ्चमै आएको हो कि केमा हो तपाईँहरूले निकाले जस्तो लाग्छ मलाई पुनर्जागरण
त्यसको चाहिँ राजनैतिक
महत्त्व
होइन राजनैतिक त्यसको संवेदनशीलतालाई विचार गरेर बिपी कोइरालाले तिमी अथवा तपाईँलाई मुद्दा बनाउनु भएन
भएन र अङ्ग्रेजीमा कुरा गर्नु
तर पछि कृष्ण प्रसाद भट्टराईले चाहिँ एउटा जनताको नेतालाई आत्मसम्मानसँग त्यो प्रश्नलाई जोड्नु
तिमी भनेर हेप्ने
भनेपछि अहिले पनि आत्मसम्मानसँग जोडिन्छ यो तिमी र तपाईँ
मैले चाहिँ के भने तपाईँले त्यो भन्नु बेला कुनै बेलामा तपाईँ भन्ने शब्द चाहिँ आत्मसम्मानसँग अर्थ भयो
आत्मसम्मानयुक्त
गणेश मानजीले पनि त्यही सोध्नुभयो बिपी तपाईँलाई चाहिँ तपाईँ भन्यो कि राजाले तिमी भन्यो उहाँले त नै भन्नुभयो त्यहाँ राजालाई अनुपचार अघि हजुरले भन्नुभयो हजुर भन्ने शब्द
तर यहाँनिर कस्तो प्रसङ्ग आयो भने जस्तो
भाषिक कुरालाई मैले
हाम्रो हेमान्त दाईले के भन्नुभयो भनेदेखि यो बालबालिकाहरूलाई त हामीले निकटताको आधारमा समीपताको आधारमा सहजताको आधारमा उनीहरूलाई हामीले तिमी नै प्रयोग गर्दा राम्रो हुन्छ त्यो शिक्षण विधिमा अथवा लेखन विधिमा पात्रहरूको अवस्थाको आधारमा प्रयोग गर्नु राम्रो हुन्छ भन्ने
मैले भाषीको कुरा नि बिपी कोइरालालाई
यहाँनिर मैले दाइलाई यहाँ जोड्न खोजेको चाहिँ के भने सार्वजनिक सञ्चार माध्यमले प्रयोग गरेका ती भाषाहरूले व्यक्तिको आत्मसम्मानलाई चाहिँ कसरी असर पार्न सक्छ अथवा के पार्न सक्छ तपाईँले कसरी
होइन मैले पनि लेख्दै जाँदा
प्राय तपाईँ त तपाईँ नै लेख्नुहुन्छ म पनि तपाईँ नै लेख्छु
अनि म लेख्दै जाँदा मलाई के लाग्छ भने जस्तो अघि यहाँ राष्ट्रकविजीको कुरा आयो राष्ट्रकविजीलाई के माधव घिमिरे यसो भने त्यो मेरो हैसियत छैन जस्तो लाग्छ क्या मलाई कविजीले यसो भन्नुभयो हेमाङ्ग दाई व्यक्तिगत रूपमा मेरो दाई हो तर सामाजिक रूपमा त भाषाविद हेमाङ्ग सरले यसो भन्नुभयो, हामी हेमाङ्ग सर भन्छौँ, हेमाङ्ग दाई त भन्दिनँ म त्यहाँ, हेमाङ्ग सर अथवा भाषाविद हेमाङ्गराज अधिकारीजीले यसो भन्नुभयो भन्छौँ, भन्दाखेरि कतिपय ठाउँमा चाहिँ तिमी भन्ने बेलामा गाह्रो गाह्रो, म आफूले चाहिँ जो लेखिराखेको छु, प्र्याक्टिस गरिराखेको छु, अभ्यास गरिराखेको छु, गाह्रो हुन्छ। तर कहिलेकाहीँ चाहिँ फेरि तपाईँ भन्दाखेरि कस्तो भने उही हजुरको गोरुले पनि धान खानुभयो
ठिक छ
भने हात होला पनि डर थियो।
यो चाहिँ के हुँदो रहेछ, समाजको जुन प्रचलनको कुराहरू छ नि, यो त हाम्रो चलन चल्तीको संस्कृतिसँग जोडियो, संस्कारसँग जोडियो। अब तिमी प्रयोगकर्ताहरूको दाबी के छ भनेदेखि, यो यो तपाईँ तिमी र त तीन थरी आदरार्थी शब्द राखिरह्यो
भने
अझै यो चाहिँ लोकतान्त्रिक संस्कृति भएन,
समाजको
संस्कृति भएन, ठुलो सानोकै संस्कृति रह्यो जुन दाबी गरिरहनु भएको छ उहाँहरूले। अब उहाँहरूको त्यो तर्कलाई हामीले के भन्नु पर्यो भने, नेपाली भाषाको आफ्नै विशिष्टता छ र यो नेपाली भाषाले दिने सन्देशहरूको आधारमा गरौँ यो बहस यसरी जानु पर्यो जस्तो लाग्छ, किनभने भाषाले सामन्तीपन बोकिरहनु पनि त भएन।
जस्तो जुन
भाषाले भाव र भावना त्यो संवेदना पनि बोक्छ
बोक्छ
होइन, त्यसो हुनाले भाषाले सन्देश मात्रै बोक्दैन, सूचना मात्रै बोक्दैन
है।
त्यो कुरा हाम्रो समाजले जुन अभ्यास गरेको छ, हामीले भनौँ न दलितलाई पनि गाउँघरमा होइन दाई भाइको साइन
लाउँछौँ
है, काका सरको बाउ सर छ भने कुनै भनेर लगाउँथ्यौँ र त्यही अनुसारको चाहिँ भाषाको प्रयोग गर्ने भने जब आत्मीयताको किसिमले, अब त्यो अरू विभेदको किसिमले भाषाको प्रयोग हुनु हुँदैन भन्ने एउटा कुरा हो
होइन,
भावना भएन नि, त्यो त्यो चाहिँ विभेद हो होइन। वर्गको आधारमा भनौँ न, त्यही व्यक्ति त्यही भूमिकामा छ भने, समान भूमिका छ भने वर्गको आधारमा भेद गर्ने कुरो पो हुनु भएन होइन,
त्यो
त्यो चाहिँ सामन्ती प्रथा भयो। तर त्यही वर्गको एउटा शिक्षक वर्गको मान्छे छ, त्यो शिक्षक वर्गलाई त हामी सबैलाई समान किसिमको चाहिँ व्यवहार गर्छौँ भने त्यसमा अनादर होच्याएको भन्ने त कुरा आउँदैन। त्यही हुनाले बाबु सराको मान्छेलाई बाबु सराको व्यवहार गर्छौँ भने होच्याएको अर्थ आउँदैन, त्यो त्यो स्थिति एउटा कुरा हो। अघि हरिजीले भने जस्तो कुरा के भने, यो हामी समाज हाम्रो परिवर्तन हुँदै आइरहेछ, 7 साल पछि हामी 46 साल 46 पछि अहिले 76 सालमा पुगिसकेका छौँ र हाम्रो अभ्यास त 7 सालदेखि नै उधार हुँदै आएको हो नि।
वास्तवमा नेपाली आम सञ्चार माध्यमले कहिले पनि माननीय सम्माननीय अथवा श्रीमान जस्ता जुन प्रचलन चल्तीमा अभ्यासमा छन् आदरार्थी पदहरूलाई लाइने, त्यो त प्रचलनमा छैन
छैन
होइन र होइन, राजतन्त्र रञ्जेल चाहिँ युवराज धीराज अधिराज कुमार अथवा मौसुक भन्ने थियो, तर यता पछि आएर त हामीले कुनै सांसदलाई लेख्नु पर्यो भने सांसद फलाना भनेर लेख्छौँ, तर सांसद माननीय लेख्दैनौँ अथवा न्यायाधीशलाई लेख्दा श्रीमान लेख्दैनौँ, तर प्रयोगमा गर्छौँ भने यो एक किसिमको सहज भइसकेको छ।
तर पनि अब न्यायाधीशलाई हामीले न्यायमूर्ति
अभ्यास त 7 साल पछि नै के भने हामीले सामन्ती संस्कारलाई चाहिँ हामीले छोडिदिएको होइन, छोड्दै आएको हो, त्यही अनुसार चाहिँ औपचारिक रूपमा हामी त्यही प्रयोग
गरेर
चल्नेछौँ। त्यसका केही अवशेष थिए भने बेला बेलामा त्यसलाई हामीले
हटाउँदै पनि
हटिसकेका
स्थिति हो होइन, र तर अब हाम्रो चाहिँ आत्मसम्मान भनौँ न, व्यक्तिको आफ्नो मर्यादा आफ्नो स्तर हुन्छ, त्यो त्यो सम्मानमै चाहिँ धक्का लाग्ने खालको किसिमले अथवा बिजाउने किसिमले कुनै कुरो हामीले भन्दैछौँ भने, तिमीको प्रयोग गर्दैछौँ भने त्यो चाहिँ पुनर्विचार गर्नुपर्ने
एउटा चाहिँ म
जस्तो लाग्छ है।
हेमाङ दाइ अर्को एउटा, अब हामीसँग अहिले अघि ताराजीले भनि सक्नुभयो विभिन्न शैली पुस्तिकाहरू अथवा शैली विकसित भाषण, अहिले अब हामीसँग भएका ठुला ठुला प्रकाशन गृहहरूले आफ्नो शैली तयार गरे, तर आखिर नेपाली समाजलाई हो त्यो जम्मै शब्द त्यो सही शब्दहरूको प्रयोग गर्ने र शब्दहरूलाई आफ्नो उपयोग गर्ने त नेपाली समाज हो भने त्यसमा पनि एकता त हुनु जरुरी भयो नि, अब अहिलेका ठुला ठुला बिग हाउस भनेका जो जो पब्लिकेसनहरू छ
एउटै मानक
सामान्यतया एउटै मानक जस्तो अहिले यही कुरामा पनि जुन जुन आम सञ्चारमा तिमी प्रयोग भएको थियो नि ती तपाईँमा आए फेरि आजभोलि म सुन्दैछु बिहान एफएममा सुन्दाखेरि यता केही चार महिनादेखि तिनीहरू तपाईँ भन्न थाले राष्ट्रपतिलाई सम्माननीयहरूलाई तपाईँ भन्न थाले केहीले तिमी नै भनिराखेका छन् भनेपछि अब त्यो चाहिँ के भने बाहिरको मान्छेले त के सुन्ने भयो भने नेपालको भाषा कस्तो रहेछ त एउटै चिजमा जस्तो हामी पेपरहरूमा देख्छौँ
अनि त्यो त नेपाली भाषीहरूले सुन्ने हो
सुन्ने हो
नेपाली भाषामा प्रयोग गर्ने भन्ने कुरा त
तर
सामान्य श्रोता दर्शक पाठकहरूलाई चाहिँ सहज हुनु पर्यो कि
हुनु पर्यो कि सुन्दाखेरि पनि
एउटा आम संसारको
पढ्दा सहज होस् भन्ने पत्रिकामा
दाइको यसो कुरा गर्दाखेरि एउटा नेपाली आदरार्थी शब्दहरूको प्रयोगको एउटा मानक मानक कसरी बनाउन सकिन्छ
आम संसारमा प्रयोग गरिने आदरार्थी शब्द
यो मेरो विचारमा चाहिँ अब हुन त हेमाङ्ग दाइको यसमा सल्लाह पक्कै आउने नै छ मेरो विचारमा के छ भने यो बहसले नै निर्धारण गर्नुपर्छ
पनि हो
बहसले नै
कसैले
दबाब दिएर होइन
दबाब दिएर होइन कि
सही कुरा चाहिँ बहसबाटै आउँछ किनभने हाम्रो सहजता के हो हाम्रो समाजको सहजता के हो त्यसमा कुनै जातीय वर्गीय भेदभाव भनौँ न भेदभावको कुरा अथवा उचनीच यसले मलाई चानो ठान्यो अपमानित गर्यो मलाई चाहिँ के भने उपहास गर्यो भन्ने नपरोस् त्यो त हामी त्यो संवेदनशील हुनुपर्छ सञ्चार माध्यमले त्यसमा संवेदनशील हुनुपर्छ
दृष्टिकोणले
भाषा चाहिँ भनौँ न भाषाको सहजतालाई प्रतिबिम्बन गर्ने मानक भाषा औपचारिक रूपमा जुन प्रयोग गरिरहेका छौँ हामी त्यो भाषाको चाहिँ त्यो शैली र कथ्य र लेख्य शैलीमा धेरै भेद किन गर्ने औपचारिक हो भने होइन औपचारिक शैलीको जुन कथ्य रूप छ त्यसलाई लेख्यमा लाँदा अर्कै चाहिँ किसिमको त्यसले कृत्रिमता सृजना गर्छ र समाजमा नि कृत्रिमता अथवा त्यो कुण्ठा भनौँ सृजना गर्न सक्छ अब भनिरहेछ त्यो कुरा रिपोर्टिङ गर्दा भनौँ न पत्रकारले सोधेर प्रश्न चाहिँ रिपोर्टिङ गर्दाखेरि अर्कै आउँदाखेरि यो यसले मलाई अलिकति अलि होच्याएछ कि भन्ने भाव पर्नु पनि राम्रो होइन होइन त्यो त्यो स्थिति चाहिँ हामीले विचार गर्नुपर्छ प्रजातन्त्र
कसैलाई अति प्रशंसा र चाकडी पनि नहोस्
नहोस्
कसैलाई गाली र अपमान पनि
आफ्नो भाषाको विशेषताको पनि त्यहाँ प्रयोग
अब यो हाम्रोमा हाम्रो भाषाको कुरा मात्रै होइन अन्य अरू भाषा नेपालका अरू भाषाहरूमा पनि सम्मान गर्ने आफ्नो प्रक्रिया तरिका शैली छ होइन कुनैले क्रियामा पनि त्यो प्रतिबिम्बित गर्छन् कुनैले
सम्बोधनमा प्रतिबिम्बित गर्छन्
अरू शब्दमा गर्छन् त्यति मात्रै फरक हो र केही भाषाहरूमा क्रियामा त्यो सम्मान गर्ने चलन कम छ हाम्रो भाषामा अलिक बढी
छ
होइन र एउटा कुरा चाहिँ के पनि हो भने यो हामीले हाम्रो भाषामा विकास पछि विकास गरेको हो आदरार्थी यति धेरै चाहिँ
तपाईँ
होइन आदरार्थी धेरै त औपचारिक सन्दर्भबाट विकसित हुँदै आएको हो तपाईँले पुराना गोर्खा पत्र हेर्नु होला अथवा केही अरू भनौँ पुराना सामग्री हेर्नु होला त्यसमा त दुई तह थियो नि तर अब हामीले यति धेरै तह भन् अब त भनौँ एक किसिमले सरकार सवारी होइबक्स्यो बनायौँ हामीले होइन अनि सरकारबाट नजर गरिबक्स्यो भनौँ तपाईँहरूलाई उदाहरण दिन्छु सरकारले के अरे ए भने तपाईँले हेर्नुभयो ले
छ
होइन अब हामीले विभक्ति पनि परिवर्तन
गर्छौँ
सरकारबाट सरकार सवारी होइबक्स्यो भन्दथे त छैन लेमा लेको कुरामा सरकारले नजर गरिबक्स्यो भने हुन्थ्यो नि त सरकारबाट नजर गरिबक्स्यो बनाएको कुरा हो हेर्नुहोस् है अब त्यो हामीले पछि बिस्तारै त्यसको प्रयोग अब कम हुँदै गयो त्यो अर्कै कुरा हो है त्यसैले केही हामी बनाउँछौँ पनि तर बनाएको कुरालाई अब कम गर्दाखेरि यो पनि सामाजिक न्याय भित्रै पर्छ हरि बनाएको कुरालाई कम गर्दाखेरि त्यो भावनासँग जोडिएको
होइन
हामीले बाहुन भनेपछि
विशिष्ट वर्गको रूपमा त हामी सम्बोधन गर्दैनौँ
होइन बाहुन भनेपछि तपाईँ अनि क्षेत्री भएपछि तिमी भने अनि त्यो वैश्य भएपछि
तिमी
अनि अर्को त्यो त गर्ने होइन त्यो गर्ने होइन हामीले त सबैलाई भनौँ न उसको प्रतिष्ठा अनुसारको भाषा प्रयोग गर्ने हो
कोही प्रतिष्ठा अनुसार कोही उमेर अनुसार त्यो बुढो मान्छे भन्छ नि तपाईँ भन्नु पर्यो
अब त्यो त्यो कुरासँग छ अब वर्ग सामन्ती वर्गको अनुसार अथवा त्यो अशिक्षित भए पनि बाहुन छ भने चाहिँ तपाईँ भन्नुपर्ने भन्ने दृष्टिकोण चाहिँ राखिनु
भएन
हुँदैन त्यसले हाम्रो आफ्नै किसिमको शैली छ अब अङ्ग्रेजीमा यु भनियो त्यति त्यसपछि पुग्छ भन्ने त्यो सजिलोपन तिर जाँदा हाम्रो भाषाको
दाउ हट्यो नि दाजु
भावना
पनि तपाईँ हामीले पढ्दासम्म दाउ थियो ताराजीहरूले पढ्ने बेलासम्म दाउ हट्यो यु आयो
त्यो त्यो भावनालाई हामीले अलि व्यवस्था गरेको पनि हुन्छ
तर यो बहसहरू न्यायको बहस समानताको बहस समावेशीकरणको बहस हुँदै गएपछि कतिपय शब्दहरू धेरै जसो शब्दहरूको प्रयोग कुन शब्द कहाँ गर्ने कस्तो गर्ने भन्ने जहिले पनि चलिरहन्छ प्रचलनमा सामान्य मानिन्थ्यो आज त्यो शब्द विभेदका पूर्ण मानिन्छ
तर एउटा कुरा
त्यसले एउटा कृत्रिमताको अवस्था चाहिँ नआओस्
एउटा कुरा के ख्याल गर्नुपर्छ भने हाम्रो सोच चाहिँ के भने भनौँ न यो भाषामा कुनै प्रतिष्ठित भाषा भनेर हामी अङ्ग्रेजीमा यो छ
त्यही हुनाले
त्यो त्यो मानक भनेर चाहिँ हामीले सोध्नु होइन हाम्रो आफ्नै मानक हामीले सामाजिक न्यायको दृष्टिले हाम्रो त्यो भाषामा भएका चाहिँ जो के सम्पदा हुने होइन त्यो संसाधन भन्ने भाषा भने तब शब्द भन्दा त्यसो वाक्य गठन त्यसको संसाधनको अत्यधिक प्रयोग गरेर त्यसलाई सूक्ष्मतम अर्थमा पनि अभिव्यक्त गर्न प्रोत्साहन गर्नुपर्ने कुरो हो जस्तो मलाई लाग्छ
ल आजको यो छलफल एकदम पक्कै पनि एउटा यो यो चलिरहेको बहसलाई अगाडि लानलाई मद्दत पुग्छ होला जस्तो लाग्छ तर मैले यो छलफलबाट मैले के बुझेँ भनेदेखि नेपाली भाषाको आफ्नै विशिष्टता छ आफ्नै मानकहरू छ र भाषाले भाव पनि बोक्नुपर्छ संवेग पनि बोक्नुपर्छ संवेदनशील पनि भाषा
समानता पनि देखाउनु पर्छ
र भाषा विभेद
पूर्ण पनि
समानतालाई भाषाले बोकिरहनु पनि हुँदैन र नेपाली भाषाको आफ्नै मानकहरूलाई आम सञ्चार माध्यमले चलन चल्तीमा जे छ कथ्यमा पनि हामी जे गरिरहेका छौँ त्यसलाई सहजतापूर्ण रूपमा जसरी अवलम्बन गरिरहेका छौँ लेख्य परम्परामा पनि त्यसैलाई लाँदाखेरि नै त्यसले सूचना पनि बोक्छ भाव पनि बोक्छ सन्देश पनि बोक्छ समाजको एउटा आत्मसम्मान र समानताको भाव पनि त्यसले दिन्छ भन्ने नै निष्कर्षमा पुग्यौँ जस्तो लाग्यो मलाई होइन दाइ
धन्यवाद यस विषयमा होइन छलफल गर्नु पाएकोमा खुसी लागेको छ अब यो बहसको एउटा चाहिँ
यो पडकास्टको यो सिलसिलामा हामीले तपाईँलाई फेरि जोड्ने विचार गरेका छौँ खास गरी नेपाली भाषाको शब्द भण्डार मा तपाईँले जुन 49,000 जुन शब्दहरू
थप्नु
भएको छ ती शब्दहरूलाई एउटा मूल प्रवाहमा ल्याउनु पर्ने विषयहरू छन् यसबारेमा फेरि हामी
अर्को पडकास्टमा
छलफल गरौँला र नेपाली भाषालाई को बहसलाई हामी निरन्तर दिने प्रयास गर्छौँ
यही हो अब आज आइदिनु भयो हामीलाई त सबभन्दा बढी यो कुरालाई सहजीकरण गर्दाखेरि सहजताका साथ तपाईँले स्वीकार गरिदिनु यसको लागि हामी धन्यवाद दिन्छौँ
यहाँहरूले चाहिँ बोलाउनु भयो र केही कुरा व्यक्त गर्ने प्रसङ्ग मिल्यो त्यसको लागि धन्यवाद फेरि पनि भेटौँला
ल हामी सबैजना यो पडकास्टबाट बिदा हौँ त नमस्कार
नमस्कार